بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الصلاة والسلام على سيد الأنبياء والمرسلين محمد وعلى آله وصحبه أجمعين، أما بعد، فعن أبي طريف عدي بن حاتم الطائي رضي الله عنه قال: سمعت رسول الله صلى الله عليه وسلم يقول: من حلف على يمين ثم رأى أتقى لله منها فليأت التقوى. رواه مسلم. مسلم شریف کی یہ روایت ہے، بخاری شریف کے بعد میں مسلم شریف ہی کو صحت کے اعتبار سے درجہ حاصل ہے. اس حدیث کے راوی حضرت عدی ابن حاتم طائی رضی اللہ تعالی عنہ ہیں. عدی ابن حاتم یہ ایسے صحابی ہیں جو اپنے علاقے کے بادشاہ تھے. اس سے پہلے ان کے والد حاتم طائی، جس کا دنیا نے نام سنا ہوگا، وہ شخص اپنے علاقے کا بادشاہ تھا. قبیلہ تے بہت بڑا قبیلہ تھا تعداد کے لحاظ سے، اور یہ قبیلہ ملک یمن میں پڑتا تھا اور بہت پھیلا ہوا وسیع و عریض علاقہ تھا. اس پورے علاقے کا بادشاہ حاتم طائی کو چن رکھا تھا. حاتم طائی کے بارے میں مشہور ہے کہ وہ اپنے وقت کا بہت بڑا سخی تھا. خود اس کی زندگی میں سخاوت کے قصے اس کے اتنے مشہور ہو گئے تھے کہ اس وقت کے جو بڑے بادشاہ تھے، جیسے قیصر ہے، کسرا ہے، ان کے درباروں میں بھی حاتم طائی کا نام عزت سے لیا جاتا تھا. ایک دفعہ قیصر کے دربار میں حاتم طائی کی سخاوت کا ذکر آیا تو قیصر نے ایک جماعت بھیجی کہ دیکھو، وہ اپنے پاس ایک گھوڑا رکھتا ہے اور اس کو اپنے اس گھوڑے سے بہت پیار ہے. اگر واقعی میں وہ اتنا سخی ہے جیسے تم لوگ کہہ رہے ہو تو اس کے یہاں جا کے رہنا، کھلایا گا پلایا گا، سب کو کھلاتا پلاتا ہے، لیکن اس سے اس کا گھوڑا مانگ لینا. اگر وہ گھوڑا دے دیتا ہے تو سمجھ جانا کہ ہاں واقعی میں سخی ہے، میں سمجھوں گا سخی ہے وہ. حاتم طائی بہت بہادر بھی تھا، جنگوں میں بھی حصہ لیتا تھا اور سخی بھی تھا. یہ گھوڑا اس کو جنگوں میں بہت کام آتا تھا اور اس کو اس سے بڑی محبت تھی. یہ جماعت اس کے ہاں گئی، ٹھہری. جس وقت یہ جماعت پہنچی ہے، شام کا وقت تھا، اس نے اپنے گھر ٹھہرایا. بارش پڑنے لگی، تیز کی بارش، تو اس نے گھر میں ایک جانور بندھا ہوا تھا، اسی کو ذبح کرایا اور ان لوگوں کو کھلایا. صبح کے وقت میں اس جماعت نے اپنے آنے کا مقصد بیان کیا کہ بھئی ہم آئے ہیں اور ہمارے آنے کا مقصد صرف یہ ہے کہ سنا ہے آپ کا گھوڑا بہت عمدہ ہے، ہم چاہتے ہیں وہ گھوڑا آپ ہم کو عنایت فرما دیں، اور ہم سے ہمارے بادشاہ نے کہا ہے کہ وہ بادشاہ استعمال کریں گے، ہم تو قاصد ہیں بادشاہ کے. हाथ इमताई ने सर पर हाथ रख लिया, कहने लगे ओफो पहले क्यों नहीं बताया तुमने, अब तो वो घोड़ा अल्लाह के यहां चला गया। हातिम ताई ने कहा कि रात जब बारिश हो रही थी मैं चाहता था कि आपके लिए ऊंट जबा करूं, लेकिन चरागाह मेरी दूर थी और बारिश के टाइम पे वहां से ऊंट लाने में जहमत थी, घर में मेरा यही मेरा घोड़ा था, मैंने इस घोड़े को जबा किया, वही रात में आपको खिलाया। घोड़े के ताल्लुक से आप इतनी बात याद रखें कि घोड़ा हराम नहीं है, हलाल है। लेकिन इमाम अबू हनीफा रहिमहुल्लाह के यहां फतवा यह है कि घोड़े को खाया ना जाए, क्योंकि यह आलाए जिहाद है, जिहाद में काम आता है। अगर घोड़े को खाया जाए लगेगा तो फिर जिहाद के लिए सवारियों का बंदोबस्त मुश्किल हो जाएगा। तो इस बुनियाद पर उस जमाने में उन्होंने फतवा दिया था कि इसको घोड़े को खाया ना जाए, मकरूह तहरीमी उन्होंने करार दिया था इस बुनियाद पर। नहीं तो फी नफसी ही घोड़ा इस्लाम में हलाल है, उसको खाया जा सकता है। आज भी बहुत सारे मुस्लिम ममालिक हैं जैसे अजरबैजान वगैरह, रशिया से आजाद हुई हुई जो रियासतें हैं, तो बहुत से साथी जाते हैं बताते हैं हमको वहां पे गए और हमें घोड़े का गोश्त मिला। कुछ साथियों ने मुझे फोन किया वहां से कि साहब ये घोड़े का गोश्त मिल रहा, खा सकते नहीं खा सकते? मैंने कहा शौक से खाओ। तो अरबों के अंदर घोड़ा खाया जाता था। हजरत अब्दुल्ला बिन जुबैर रजी अल्लाह तआला अन्हु जब उनका मुहासरा हुआ और हज्जाज ने मक्के को घेर रखा था और खाने पीने के ऊंट सारे के सारे खत्म हो गए, तो हजरत अब्दुल्ला बिन जुबैर ने भी अपना घोड़ा जबा किया और जितने उनके साथी थे उनको खिलाया। तो हातिम ताई की सखावत ऐसी थी। और हातिम ताई जो सखी बना था दरअसल अपनी वालिदा की तरबियत की बुनियाद पर सखी बना था। इसकी जो वालिदा थी वो बहुत सखी थी। इसके वालिद का नाम, हातिम ताई के अब्बा का नाम अब्दुल्लाह था। वो अपने इलाके का रईस था। जल्द ही उसका इंतकाल हो गया तो बहुत सारी जायदाद, ऊंट, बकरियां और दूसरे बहुत से आलात ये सब छोड़कर गया है ये। हातिम ताई की जो माँ थी इसके अंदर सखावत का मिजाज था, इसने खूब लुटाना शुरू किया। इसके भाइयों ने कहा भाई ये तो सब कुछ खत्म कर देगी, चलो इसका हाथ रोको। और हाथ रोकने के लिए एक साल कैद कर दिया और कहा कि इसको फाके के साथ रखो ताकि इसको एहसास हो कि माल क्या चीज होती है। एक साल के बाद उसको छोड़ा और बहुत थोड़ा सा सामान उसको दिया। उसी वक्त एक कबीले की, गालिबन बनू सकीफ की एक औरत आई जो बहुत जरूरतमंद थी और उसने अपनी जरूरत का इजहार किया, तो जो कुछ इसका इसके पास माल था सारा का सारा उठाकर उसको दे दिया। और उसने ये कहा, हातिम ताई की वालदा ने, कि जब मैंने फाका इख्तियार, जब मुझे फाका मिला और फाके की तकलीफ को मैंने महसूस किया, उसी वक्त कसम खा ली कि अपने पास कुछ रोक कर नहीं रखूंगी, जो होगा उसे खर्च करूंगी और जरूरतमंदों को पहुंचाऊंगी। अच्छा, जो लोग खर्च करते हैं अल्लाह पाक उनको देते भी हैं। वो खर्च करती थी, अल्लाह पाक की तरफ से निजाम होता था, उसको मिलता था। और इस तरह से ये तबीयत इसके बेटे हातिम ताई के अंदर भी आई और वो भी इतना बड़ा सखी बना कि दादा कहता था कि बेटा मेरे साथ खाना खाया कर, क्योंकि अब्बा का इंतकाल हो गया था, दादा परवरिश कर रहे थे। हातिम ताई कहता था कि नहीं, मुझे मेरा खाना दे दो। अपना खाना बाहर लाकर किसी और के साथ खाता था, अपने खाने को अकेला नहीं खाता था, दूसरे को शरीक करता था। और ज्यादा लोग देखता तो अपना खाना दूसरों को खिलाता, खुद भूखा रहता। दादा रईस था, काफी ऊंट थे, 300 ऊंट इसके हवाले की, 300 ऊंट बहुत बड़ी तादाद होती है, कि जाओ चराओ और अपना खर्चा पानी इसी से उठाओ। हातिम ताई बचपन में ही अपनी मां की تربیت سے ایسا سخی ہو گیا تھا کہ کوئی اس کے پاس میں آتا ملنے کے لیے صرف یا کوئی مسافر نظر آتا تو پورا اوٹ ذبح کرتا. ایک دفعہ عرب کے کچھ شعرا آئے, اس نے ان میں سے ہر ایک کے لیے اوٹ ذبح کیا اور باقی سارے کے سارے ان کو ہدیہ کر دیے. دادا نے کہا بھائی میرا تیرے ساتھ گزر نہیں ہو سکتا, تو میرا سارا مال برباد کر دے گا. اور دادا اپنے بچوں کو لے کر الگ ہو گیا, تو جان تیری دنیا جان, جا جو چاہے کر. حاتم تائی الگ ہوا اور اس نے خود محنت کی, خود کمانا شروع کیا اور کماتا تھا, محنت کرتا تھا, تجارت کرتا تھا. جنگجو قسم کا آدمی تھا, لڑاکو تھا, لوگ اس سے جنگوں میں بلاتے تو غنیمت حاصل ہوتی, اس کا بڑا حصہ اس کو دیا جاتا, جو مال آتا اس کو اسی طریقے سے لٹایا کرتا. اس کے گھر کے بارے میں مشہور تھا کہ اس کے گھر پر کبھی رات ٹھنڈی نہیں ہوتی تھی, ہمیشہ دیکھ بکتی رہتی تھی اسی گھر میں. قوم نے اس کو سردار بنا لیا اور یہی اپنے علاقے کا بادشاہ چنا گیا اس علاقے کا. لیکن حضور پاک صلی اللہ علیہ وسلم کی بعثت سے پہلے, آپ کے نبی بننے سے پہلے شخص کا انتقال ہو گیا. اس کے تین بچے تھے, دو بچے مسلمان ہوئے, ایک بچہ اسلام سے پہلے پہلے دنیا سے چلا گیا. ان میں سے ایک حضرت عدی ابن حاتم, یہی جن کی یہ حدیث ہے جو اس حدیث کو نقل کر رہے ہیں, یہ صحابی ہیں. حاتم تائی کے بیٹے حضرت عدی, یہ صحابی اور رسول ہے اور جلیل القدر صحابی ہیں. انہوں نے جب شروع شروع میں اسلام کے بارے میں سنا اور حضور کے بارے میں سنا تو ان کی سمجھ میں نہیں آئی بات, اور جیسے بہت سے عربوں کو اجنبیت تھی, اسلام سے دوری تھی, ایک نئی چیز محسوس ہو رہی تھی, ان کو بھی اجنبیت اور اسلام سے بعد تھا, حضور کی ذات سے ان کو دشمنی سی تھی, بعد تھا, اس لیے کہ حضور کے بارے میں صحیح خبریں ان کو نہیں پہنچی تھی. اللہ کے رسول صلی اللہ علیہ وسلم نے ایک سریہ بھیجا یمن کی طرف, ان کے قبیلے کی طرف, اور اس سریے کے, سریہ کہتے ہیں اس لشکر کو جس کو حضور نے بھیجا ہو اور حضور اس میں شریک نہ ہو, اور غزوہ کہتے ہیں اس لشکر کو جو حضور خود لے کر جائیں. تو حضور نے سریہ بھیجا اور اس سریے کی قیادت حضرت علی رضی اللہ تعالی عنہ فرما رہے تھے, سپہ سالار وہ تھے. جا کر قبیلہ طے کو انہوں نے پہلے اسلام کی دعوت دی, لیکن یہ لوگ اسلام کی طرف نہیں آئے بلکہ جنگ پہ آمادہ ہوئے. جنگ ہوئی, یہ لوگ شکست سے, ہار سے دوچار ہوئے. حضرت عدی ابھی جو مسلمان نہیں ہوئے تھے, انہوں نے دیکھ لیا بھائی اب تو میرا یہاں پہ کچھ رہے گا نہیں, بادشاہت ختم, سب ختم, چلو ملک شام کی طرف چلتے ہیں. اور سواری لے کر یہ ملک شام کی طرف چلے, سرحد پر پہنچے. ادھر ان کی بہن تھی جن کا نام صفانہ تھا, وہ گرفتار ہوئی اور ان کو گرفتار کر کے مدینے کے اندر لایا گیا دیگر قیدیوں کے ساتھ. بہت سے قیدی ہیں, اللہ کے رسول صلی اللہ علیہ وسلم تشریف لاتے ہیں تو حضرت صفانہ رضی اللہ عنہ نے پہچان لیا کہ حضور تو بہت اونچے اخلاق کے آدمی ہیں, اس لیے کہ بادشاہ کی بیٹی تھی, ذہانت تھی, شہزادی تھی, اللہ تعالی نے ایسی زیرکی اور سمجھداری دی تھی اور سن بھی رکھا تھا. تو جیسے ہی اللہ کے رسول صلی اللہ علیہ وسلم تشریف لائے اور قیدیوں کو دیکھنے لگے تو یہ کھڑی ہو گئی, اور کھڑے ہو کر انہوں نے کہا کہ مجھے کچھ عرض کرنا ہے. حضور نے کہا کہو کیا کہنا ہے. کہا صاحب میں ایک عزت دار باپ کی بیٹی ہوں اور میرے باپ کے اندر ایسی عادتیں تھیں جو بہت کم لوگوں میں ہوتی ہیں. حضور نے کہا کیا کیا تھی. کہ میرے باپ کے پاس کبھی کوئی سوالی خالی ہاتھ نہیں گیا, کوئی ضرورت مند ضرورت پوری کیے بغیر نہیں گیا. میرے باپ نے बेशुमार लोगों के घरों को आबाद किया, बसाया। उसने ये सारी चीजें खूबियां बयान की। और कितने लोगों का खर्चा मेरे अब्बा उठाते थे अपनी जिंदगी में, कि क्या नाम है तुम्हारे बाप का, तो कहा हातिम ताई। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम मुस्कुराने लगे, फरमाया ये मुमिनाना सिफात हैं जो तुम्हारे बाप में थी। क्या फरमाया? ये मुमिनाना सिफात हैं, ईमान वाले की सिफात हैं ये जो तुम्हारे बाप में थी, लिहाजा इन सिफात की कदर की जाएगी। और हुजूर ने फरमाया कि इनको बगैर किसी मुआवजे के एहतराम के साथ, इज्जत के साथ छोड़ा जाए, रुख्सत किया जाए, बल्कि इनके मकाम पर पहुंचाया जाए। इन्होंने कहा या रसूलुल्लाह, मैं ईमान में भी दाखिल होती हूं, इस्लाम कबूल किया। कहा मेरे एक भाई हैं, आप उनके लिए अमन का परवाना लिख दे, वो फरार हैं, मैं उनको लेकर आती हूं। हुजूर ने कहा वो तो कुफार की तरफ चले गए। तो हजरत सफ्फा ने कहा मैं जिम्मेदारी लेती हूं, आप अमन दे दें। हुजूर ने कहा ठीक है, अमन है। तो हजरत सफ्फाना रज़ी अल्लाह अन्हा गई हैं, और पता लगाते लगाते जहां इनके भाई फरार हुए हुए ठहरे हुए थे और आगे जाने की तैयारी में थे, ये वहां पहुंची और भाई को जाकर आप सल्लल्लाहु अलैहि वसल्लम के मराही में खसरवाना, आपके अखलाक आलिया, आपकी सिफात का तस्किरा किया और ये कहा कि मुझे उन्होंने इतनी इज्जत दी, इतना एहतराम किया और मेरे बाप की तारीफ की, आपके बाप की तारीफ की और आपको अमन दिया। हज़रत अदी बिन हातिम रज़ी अल्लाह तआला ने कहा कि अच्छा, तो फिर मैं जरूर वहां पहुंचूंगा। और ये अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में आए। आप सल्लल्लाहु अलैहि वसल्लम ने बहुत वालिहाना अंदाज से इनका इस्तकबाल किया। एक बात याद रखो, हुजूर की तालीम है अक्रिमुन्नास मनाज़िलहुम, लोगों का इकराम उनके दर्जों के मुताबिक करो। एक सहाबी हैं, वो भी अपने इलाके के नवाब थे, हजरत जरीर इब्न अब्दुल्लाह बजली रजी अल्लाह तआला अन्हु। वो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के पास जब आए तो हुजूर जहां तशरीफ फरमा थे वहां पूरा मजमा आ गया और जगह खाली नहीं रही। हजरत जरीर इब्न अब्दुल्लाह बजली सामने दरवाजे पे खड़े हो गए, बड़े खूबसूरत लहीम शहीम, अपने इलाके के नवाब थे, नवाब लोग तो दूर से ही पहचाने जाते हैं। तो दरवाजे पे जब खड़े हुए हैं और हुजूर समझ गए ये जरीर हैं, हुजूर को इत्तला हो गई थी इस काफिले के साथ जरीर भी आ रहे हैं और उन्हीं का गालिबन कबीला भी था वो। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी चादरें मुबारक उतारी और उतार कर उनकी तरफ फेंकी कि लो इसे बिछा कर बैठ जाओ। उधर उनको भी देखिए, उन्होंने इस चादर को आंखों से लगाई और सर पे रखा और नीचे बैठ गए। नवाब थे अपने इलाके के, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने उनका इस तरह इकराम किया कि अपनी चादरें मुबारक उनको दी, क्या आप इस पर बैठिए। इधर जब ये हजरत अदी आए हैं तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इनका इकराम भी इस तरह से फरमाया कि इनको गद्दे पे बिठाया और खुद नीचे बैठे। बड़ी बात है ना, हुजूर भी खुद बादशाह हैं, रियासत मदीना के बादशाह। मैंने आपको कभी बताया था कि नबी दो तरह के होते हैं, खालिस नबी और बादशाह दोनों। जैसे हजरत मूसा अलैहिस्सलाम नबी भी हैं बादशाह भी हैं, हजरत सुलेमान अलैहिस्सलाम नबी भी हैं बादशाह भी हैं, दाऊद अलैहिस्सलाम नबी भी हैं बादशाह भी हैं। हुजूर सल्लल्लाहु अलैहि वसल्लम नबी भी हैं और बादशाह भी हैं। तो आप सल्लल्लाहु अलैहि वसल्लम तो खुद बादशाह हैं और इस वक्त जब ये आए हैं उस वक्त आलम आरब में आपसे ज्यादा किसी कोई ताकतवर नहीं था, मुसलमानी रियासत से ज्यादा कोई दूसरी रियासत ताकतवर नहीं थी, बल्कि ये अब इस हैसियत में आ चुकी थी मुसलमानी रियासत कि मुल्क शाम में इसके चर्चे होने लगे थे और किसरा के यहां इसके चर्चे होने लगे थे। اور ایک طرح سے اس کی متوازی سلطنت کے طور پر اس کو دیکھا جا رہا تھا، یعنی مقابل. اللہ کے رسول صلی اللہ علیہ وسلم کی توازو دیکھیے کہ آپ ان کا ایسا اکرام فرما رہے ہیں، آپ نے ان کو گدے پہ بٹھایا اور خود نیچے بیٹھے. یہ اس سے اور متاثر ہوئے، بہت متاثر ہوئے، پچ گئے پٹ. تو اللہ کے رسول صلی اللہ علیہ وسلم کے ہاتھ پر اسلام قبول کیا اور حضور پاک صلی اللہ علیہ وسلم سے فٹ پر تو فدا ہو گئے، جان نثار بن گئے اللہ کے رسول صلی اللہ علیہ وسلم. اللہ کے رسول صلی اللہ علیہ وسلم نے کہا جاؤ اپنے قبیلے میں کام کرو اور اس علاقے کے تم ہی بادشاہ ہو. حضور نے ان کو پھر اپنے قبیلے کا امیر بنایا، بادشاہ بنایا، کہ اس علاقے کے جیسے تم پہلے حاکم تھے اب بھی تم ہی حاکم ہو. چنانچہ یہ گئے اور اپنے پورے قبیلے کو انہوں نے اسلام میں داخل کیا. پھر ایک وقت جب آیا ارتداد پھیلا، یعنی حضور کے جانے کے بعد عرب کے اندر جب لوگ بہت سے مرتد ہوئے تو ان کے علاقے میں ارتداد بہت تیزی سے پھیلا. ان کا قبیلہ تنہا ایسا قبیلہ تھا جس میں کسی ایک کو بھی انہوں نے مرتد ہونے نہیں دیا. اللہ پاک نے اسلام سے بڑی محبت ان کو عطا فرمائی تھی اور ہمیشہ باوضو رہتے تھے، ہمیشہ باوضو رہتے تھے. کبھی ایسا نہیں ہوا کہ اقامت کے وقت انہوں نے نماز کے لیے الگ سے وضو کیا ہو، ہمیشہ باوضو رہتے. ہمیشہ باوضو رہنے کے جب بہت سے فائدے ہیں، ایک بڑا فائدہ یہ ہے کہ وساوس سے انسان کی حفاظت ہوتی ہے. وسوسے آتے ہیں کبھی کبھی، خطرناک قسم کے وسوسے، اس کا ایک بہترین علاج یہ ہے کہ انسان باوضو رہے، وسوسوں سے حفاظت ہو جائے گی. تو حضرت حتی عدی بن حاتم رضی اللہ تعالیٰ عنہ اس روایت کو نقل کرتے ہیں، اللہ کے رسول صلی اللہ علیہ وسلم سے حضور نے فرمایا من حلف علی یمین ثم رعا اتقا للہ منہا فلیأتی التقوی، جو شخص کسی چیز پر قسم کھائے اور پھر کوئی ایسی چیز دیکھے جس میں تقوی کا پہلو اس سے زیادہ ہو تو وہ تقوی پر عمل کرے. قسم کا مسئلہ، قسم کھانا بہت اچھا نہیں سمجھا گیا. بعض لوگوں کی عادت ہوتی ہے بات بات میں قسم کھاتے ہیں، پسند نہیں کیا گیا. قسم کھانی ہے ناگزیر، جب یعنی معاملہ بڑا ضرورت والا ہو اور اپنی بات کی آپ تاکید کرنا چاہتے ہو، مضبوطی سے بات کہنا چاہ رہے ہیں، اس وقت قسم بہت ضرورت کے موقع پر. اور قسم صرف اللہ کے نام کے ساتھ کھائی جا سکتی ہے، کسی اور کے نام کے ساتھ نہیں. بہت سے لوگ ماں باپ کی قسم کھاتے ہیں، مسجد کی قسم، قرآن کی قسم، جائز ہی نہیں ہے. قسم کھانی ہے تو اللہ کے نام کی. اللہ پاک کو اجازت ہے، وہ مالک الملک ہے، کسی کی بھی قسم کھا لیں. جیسے قرآن پاک میں ہے وَالشَّمْسِ وَضُحَاهَا وَالْقَمَرِ إِذَا تَلَاهَا، سورج کی قسم کھائی ہے، تین کی قسم کھائی ہے، زیتون کی قسم کھائی ہے، لا أُقْسِمُ بِهَذَا الْبَلَدِ مکے کی قسم کھائی ہے، وَالضُحَى وَاللَّيْلِ إِذَا سَجَى، یہ سب قسمیں ہیں. اللہ پاک کو اختیار ہے، اللہ مالک ملک، لیکن بندوں کو صرف اور صرف اجازت ہے اس بات کی کہ وہ اللہ کے نام کی قسم کھائے، کسی اور کے نام کی نہیں. اور بہت سخت ضرورت کے موقع پہ قسم کھائی جائے. یہ قسم تین طرح کی ہوتی ہے، ایک یمین منعقدہ ہوتی ہے. یمین منعقدہ، یمین کے معنی قسم، اور منعقدہ کے معنی یہ ہوتے ہیں کہ آئندہ کسی چیز کے ہونے یا نہ ہونے، کرنے یا نہ کرنے پر آدمی قسم کھائے. مثال کے طور پر ایک آدمی قسم کھاتا ہے کہ میں اب فلا جگہ نہیں جاؤں گا، آئندہ کے لیے ہے. قسم کھاتا ہے کہ میں فلاں سے بات نہیں کروں گا، آئندہ کے لیے ہے. قسم کھاتا ہے کہ میں یہ کام نہیں کروں گا، آئندہ کے لیے ہے. اس کو یمین، یمین منعقدہ کہتے ہیں، یعنی یہ قسم ہے اور قسم منعقد ہو جاتی ہے. منعقد ہونے کا مطلب یہ کہ ہو گئی، اب اگر یہ کام کر لے گا تو کفارہ دینا پڑے گا. ایک یمین، یمین لغو ہوتی ہے. بہت سے لوگ بات بات پہ ویسے ہی قسم کھاتے ہیں، کوئی ارادہ بھی نہیں ہوتا، زمانہ ماضی کی کسی چیز پر قسم قسم سے ایسا قسم سے ایسا, ایسے کہتے ہیں نا بہت سے لوگ, آیت ہوتی ہے بیکار قسم ہے, لیکن یہ نبی اس سے ہی بچنا. ایک قسم ہوتی ہے یمین غموس, یمین غموس کا مطلب یہ ہوتا ہے گناہوں میں ڈبو دینے والی قسم. اس قسم پر کفارہ تو نہیں آتا لیکن گناہ کبیرہ ہے, بڑا گناہ ہے, اور توبہ کے بغیر یہ گناہ معاف نہیں ہوتا. یمین غموس کون سی ہے؟ جان بوجھ کر آدمی جھوٹی قسم کھائے زمانہ ماضی پہ, اسے پتا ہے کہ یہ کام ہو چکا ہے پھر کہہ رہا ہے نہیں ہوا, قسم کھا رہا اس بات پہ. تو یہ جان بوجھ کر جو جھوٹی قسم کھانا ہے یہ یمین غموس ہے, گناہوں پر گناہوں میں ڈبو دینے والی قسم. یہ بالکل حرام ہے, گناہ کبیرہ ہے, شرک کے بعد, بعض حدیثوں میں شرک کے بعد جو بڑے گناہ گنا ہے ان میں سے کمینے غموس کو گنایا گیا ہے, اس سے ہی بچنا. تو یہاں پر جو حدیث ہے اس میں کہا گیا آپ صلی اللہ علیہ وسلم فرماتے کہ اگر کوئی شخص قسم کھا لے, من حلف علی یمین, اس سے مراد یمین منعقدہ ہے, یعنی آئندہ کسی کام کے کرنے یا نہ کرنے پر قسم کھا لیتا ہے, لیکن پھر دیکھتا ہے کہ نہیں بھائی قسم تو میں نے کھا لی ہے لیکن تقوی اس قسم کے توڑنے میں ہے اور دوسری راہ کو اختیار کرنے میں ہے, تو سرکار فرماتے ہیں قسم توڑ دے اور دوسری راہ کو اختیار کرے, تقوی راہ کو اختیار کرے. اس کی مثال میں حدیث سے آپ کو دیتا ہوں. حضرت عائشہ صدیقہ رضی اللہ تعالی عنہا کے ایک بھانجے تھے حضرت عبداللہ ابن زبیر رضی اللہ تعالی عنہ. یہ وہ صحابی ہیں کہ مدینے میں آنے کے بعد مہاجرین میں سب سے پہلے یہی پیدا ہوئے, تو پیدا ہوتے ہی ان کو حضور کی گود میں لا کر ڈال لیا. حضور پاک صلی اللہ علیہ وسلم نے ان کی تحنیک فرمائی اور ان کا نام رکھا, بڑے خوش ہوئے, مہاجرین نے بڑی خوشی کا اظہار کیا. اور جس طرح حضرت حسین حسن حسین رضی اللہ عنہما حضور کی گود میں پلے بڑے ہیں, یہ بھی ایسے ہی ہیں, حضور کی گود میں پلے بڑے ہیں اور حضور کی نسبتی بہن کے بیٹے ہیں, حضرت عائشہ کے سگے بھانجے, حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کے نواسے, حضرت اسماء رضی اللہ عنہا کے بیٹے, زبیر ابن عوام کے صاحبزادے. تو حضرت عائشہ صدیقہ کیا ہوئے؟ سگے بھانجے. حضرت عائشہ کے اولاد نہیں تھی. حضرت عائشہ چاہتی تھی کہ میری بھی کنیت ہو کوئی, حضور نے کہا عبداللہ کے نام پہ کنیت رکھ دو, تو حضرت عائشہ صدیقہ رضی اللہ عنہا کی کنیت ام عبداللہ, عبداللہ کی ماں. تو کتنا پیار تھا اپنے اس بھانجے سے حضرت عائشہ صدیقہ رضی اللہ عنہا کو, اور کہتے ہیں کہ پرورش انہوں نے ہی کی ان کی, اس لیے بہت بڑے علم والے تھے, صاحب علم, صاحب فضل, صاحب کمال. اور ان کی نماز ایسی تھی کہ لوگ کہتے تھے کہ ان کی نماز بالکل حضور کے مشابہ ہے, اتنا لمبا رکوع حرم شریف میں کرتے کہ پرندے پتھر سمجھ کر بیٹھ جاتے, سجدہ اتنا لمبا کہ پتھر سمجھ کر بیٹھ جاتے, کبھی کبھی پوری رات نماز میں گزار دیتے, کبھی کبھی پوری رات صرف رکوع میں, پوری رات صرف سجدے میں, ایسی نماز تھی. اور بڑے مجاہد. ایک وقت وہ آیا کہ عالم اسلام کے خلیفہ بنے, لیکن پھر بنو امیہ نے, بنو امیہ سے برداشت نہ ہو سکا اور بغاوت ہوئی اور پھر حضرت شہید ہو گئے, اور ان کی شہادت کی بشارت بھی آپ صلی اللہ علیہ وسلم نے دے دی تھی. تو یہ عبداللہ بن زبیر حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کی بڑی خدمت کرتے تھے, کافی تحفے تحائف ہدیے بھیجتے تھے, دس دس ہزار, بیس بیس ہزار, ایک دفعے پورے 6 لاکھ درہم بھیجے. کتنے درہم کا مطلب سمجھتے ہیں نا, چاندی کے سکے. حضرت عائشہ صدیقہ رضی اللہ عنہ کی عادت تھی سخاوت کی, صبح میں آئے شام تک سارے خرچ کر دیے. شام کی افطار کے لیے باندی نے, خادمہ نے زیتون کا تیل اور روٹی رکھی, اور خادمہ نے شکایت بھی کی, اما جان اتنے سارے پیسے آئے تھے, ایک درہم کا گوشت ہی منگا لیتی, 6 لاکھ معمولی ہی نہیں ہوتے. तो हताश सिद्दीक रजी अल्लाह ने फरमाती तूने याद क्यों नहीं दिलाया, यानी अपना खाना याद ही नहीं है उनको, ऐसी जिंदगी गुजारी है हजरत आयशा सिद्दीका रजी अल्लाह अन्हा ने, अल्लाह करोड़ों रहमत नाजिल फरमाया अम्मा जान पे। हजरत आयशा सिद्दीक रजी अल्लाह अन्हा जब इस तरह खर्च करती, अब्दुल्ला बिन जुबैर रजी अल्लाह अन्हु को मालूम हुआ तो उन्होंने कहा कि अम्मा जान का हाथ रोकना चाहिए, अपने लिए रखती नहीं है, खुद पैवन वाले कपड़े पहनती हैं, फटे पुराने कपड़े, खाना में कुछ नहीं तकल्लुफ करती, रूखा सूखा खाती है और बस दूसरों को देती रहती है, हम भेजते हैं अम्मी जान के लिए, तो उनकी जबान से निकल गया अम्मी जान का हाथ रोकना चाहिए। बस फिर क्या था, हजरत आयशा सिद्दीक रजी अल्लाह अन्हा को जैसे ही मालूम हुआ नाराज हो गई, इतनी नाराज हुई कसम खा ली कि अब अब्दुल्ला से बात नहीं करूंगी, क्या खाई कसम खाई अब्दुल्ला से बात नहीं करूंगी। हत अब्दुल्ला बिन जुबैर को मालूम हुआ, बहुत परेशान हुए, उस वक्त कहीं के गवर्नर थे वो, तो वहां से सफर करके आए और माफी तलाफी की, लोगों को भेजा, तैयार नहीं है। बिलाखिर हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की ननिहाल के कुछ लोग थे, बड़े लोग थे खानदान के, हजरत अब्दुल्ला बिन जुबैर रजी अल्लाह तआला अन्हु ने उनको तैयार किया, सिफारिशी बनाकर अम्मी जान के पास ले गए, पर्दे के पीछे से उनसे बात करवाते रहे, सिफारिश करवाते रहे। ये हजरात भी बड़े दर्जे के लोग थे, ये हुजूर की वो बातें सुनाते रहे, इरशादात सुनाते रहे, जिनमें यह है कि किसी मुसलमान से 3 दिन से ज्यादा बातचीत बंद नहीं करनी चाहिए, ये तो अब्दुल्ला मुसलमान है और हुजूर का सहाबी है, तुम्हारे गोद के अंदर पला बड़ा है, ये खूबियां हैं, सिफारिश कर रहे हैं, सिफारिश कर रहे हैं। अब हजरत अब्दुल्ला, हजरत आयशा अंदर से थोड़ी देर में नरम हुई और रोने लगी। अब्दुल्ला बिन जुबैर ने अब देखा कि अम्मी जान नरम हो गई, रोने लगी, झट पर्दा हटाया, भांजे तो थे उनसे पर्दा नहीं है, और अम्मी जान के कदमों में जाकर गिर गए। फिर उन्होंने अम्मी जान ने भी अपने सीने से लगाया और सर पे हाथ फेरा और अपनी जो कसम थी उसको तोड़ी, टूट गई कसम जब बात कर ली तो बात शुरू कर दी, लेकिन इसका कफारा दिया, क्या दिया कफारा दिया। यही हदीस देखो, हुजूर ने फरमाया कोई बंदा अगर कोई कसम खा लेता है किसी चीज के करने की या न करने की, बाद में देखता है कि तकवा दूसरी राह में है, कसम को बाकी रखने में नहीं है, तो इस कसम को तोड़े, कफारा अदा करे और तकवे वाली राह इख्तियार करे। अब बात समझ में आ गई, तकवे वाली राह इख्तियार करे। यहां पर रुक कर ये मसला भी समझ लीजिए कि कोई आदमी अगर गुनाह की कसम खा लेता है, गुनाह की कसम खा लेता है तो उसको पूरा करना किसी के यहां भी जायज ही नहीं है, लेकिन यह कसम मुनाकिद होगी या नहीं होगी, यानी इसके तोड़ना तो इस कसम का जरूरी है, तोड़ना इस कसम का जरूरी है सब क्या, लेकिन इस कसम की बुनियाद पर कफारा दिया जाएगा या नहीं, इसके बारे में इख्तिलाफ है। इमाम मालिक और इमाम शाफी अलैहिम रहमा ये दोनों बड़े इमाम कहते हैं कि कफारा देने की भी जरूरत नहीं है, लेकिन इमाम अबू हनीफा रहमतुल्लाह अलैह फरमाते हैं देखा जाएगा कि जिस गुनाह के मुताल्लिक इसने कसम खाई है वो लियाई नहीं है या लिगैर ही है, अगर लियाई नहीं है यानी बिज़ात गुनाह ही है वो, जैसे मसलन किसी के कत्ल करने की कसम खा लेता है तो सबके नजदीक यह है कि पूरी नहीं की जाएगी, या नाउज़ बिल्ला बदकारी करने की कसम खा लेता है सबके नजदीक यह पूरी नहीं की जाएगी, लेकिन जब कसम खा ली और यह आदमी करेगा नहीं, किसी के यहां भी करना जायज नहीं है, तो क्या कफारा देगा या नहीं देगा। इमाम मालिक इमाम शाफी सारे के सारे यहां तो कहते हैं, इमाम अबू हनीफा भी कहते हैं नहीं कफारा देने की भी जरूरत नहीं, गुनाह की कसम है पूरी करनी नहीं है, ये कसम पूरी करनी नहीं है, लेकिन हां कोई चीज ऐसी है कि गुनाह उसमें लियाई नहीं, नहीं है लिगैर ही है। मिसाल के तौर पर एक आदमी अय्याम तशरीक में या ईद के दिन रोजा रखने की कसम खाता है, कसम खुदा की मैं ईद के दिन रोजा रखूंगा, तो ईद के दिन रोजा रखना तो हराम है, सब कहते हैं ये कसम पूरी नहीं की जाएगी, इमाम अबू हनीफा ही फरमाते हैं, इमाम शाफी इमाम मालिक भी, लेकिन इमाम शाफी इमाम मालिक फरमाते हैं कि कफारा भी नहीं देना पड़ेगा, इमाम अबू हनीफा फरमाते कफारा देना पड़ेगा, क्योंकि बजात खुद रोजा रखना हराम नहीं है, یہاں جو حرمت آئی ہے وہ لغیر ہی یعنی ایام تشریق اور عیدین کی وجہ سے حرمت آئی ہے. اس بنیاد پر روزہ نہیں رکھے گا یہ اور کفارہ بھی دینا پڑے گا. اس کی مثال ایسی جیسے کہ عائشہ صدیقہ رضی اللہ تعالی عنہ نے قسم کھا لی بات نہیں کروں گی, بات کی قسم ٹوٹی, آپ نے کفارہ بھی دیا. کیا آپ نے کفارہ بھی دیا. تو آپ صلی اللہ علیہ وسلم نے اس حدیث پاک میں یہ بات ارشاد فرمائی ہے, ترجمہ سنیے, من حلف علی یمین, جو شخص قسم کھائے کسی بات کی, ثم رآ اثقال اللہ منہا, اور پھر وہ کوئی ایسی چیز دیکھے جس میں تقوی کا پہلو اس سے زیادہ ہو, فرمایا فلیأتی تقوی, حضور نے فرمایا تو وہ تقوی پر عمل کرے. اور قسم اگر ٹوٹ جاتی ہے تو اس کا کفارہ, قسم کا کفارہ کیا ہے؟ کبھی ہم قسم کھا لیتے ہیں اور تو اس کا کفارہ کیا ہے؟ اس کا کفارہ یہ ہے کہ 10 مسکینوں کو صبح شام کھانا کھلائے, درمیانی قسم کا کھانا, یعنی کہ بہت اعلیٰ قسم کا فائیو سٹار ہوٹل والا جیسے ہم خود کھاتے ہیں ایسی درمیانی قسم کا کھانا صبح شام, 10 مسکینوں کو کھانا کھلا دے, یا 10 مسکینوں کو کپڑا دے دے. اس زمانے میں غلام ہوتے تھے, غلام آزاد کر دے, اب تو غلاموں کا سلسلہ ہی نہیں ہے. اگر ایسا بھی نہیں ہو سکتا ہے تو 3 دن کے روزے رکھ لے, قسم کے کفارے میں کیا کرے, 3 دن کے روزے رکھ لے. روزے رکھنا بھی مشکل ہے تو بہت آسان ہے, کھلانا ہی مشکل ہوتا ہے. تو کیا کرے, 10 مسکینوں کو 10 صدقہ فطر, یہ کسی بھی مسکین کو 10 صدقہ فطر ادا کر دے, یا تو 10 کو کرے یا کسی ایک کو یا 2-3 کو ملایا کر دے, غرض ہے کہ 10 صدقہ فطر نکال کر غریبوں کو دینا ہے. اور 10 صدقہ فطر نکالنا کوئی مشکل نہیں ہے. بعض مرتبہ روزہ رکھنا مشکل ہوتا ہے نہیں, شکر پیشنٹ ہے, رمضان کے روزے مشکل ہوتے ہیں تو بےچارے 3 دن کے کہاں سے روزے رکھیں گے, اور تقریباً 100 روپے کے آس پاس صدقہ فطر ہے, جو گیہوں والا صدقہ فطر ہے وہ 1000 روپے دے دے, مگر کفارہ نکالنا چاہیے. اللہ تعالیٰ دین کی سب باتوں ہم سب کو عمل کی توفیق نصیب فرمائے. الحمد لله رب العالمين, الصلاة والسلام على سيد الأنبياء والمرسلين محمد وعلى آله وصحبه أجمعين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللہ ہم کو اپنی مرضیات پہ چلائیے, اللہ ہر ایسے عمل سے جس سے دنیا اور آخرت میں شرمندگی اٹھانی پڑے اللہ ہم سب کی حفاظت فرمائیے, اللہ ہم سب کی حفاظت فرمائیے. کامل ایمان, کامل یقین نصیب فرمائیے, کامل اخلاص نصیب فرمائیے, کامل احسان نصیب فرمائیے, کامل عبدیت نصیب فرمائیے, دنیا اور آخرت کی تنگیوں سے نکال دیجیے اللہ. اللہم انی اعوذ بکا من ضیق الدنیا وضیق یوم القیامہ, اللہم انی اعوذ بکا من ضیق الدنیا وضیق یوم القیامہ, اللہم انا نعوذ بکا من ضیق الدنیا وضیق یوم القیامہ, اللہم اجرنا من النار, اللہم اجرنا من النار, اللہم اجرنا من النار. موت تک عافیت کے ساتھ تقوی والی زندگی نصیب فرمائیے اللہ, خاتمہ بالخیر حسن خاتمہ نصیب فرمائیے, ہم سب کے بچوں کا فیوچر مستقبل روشن بنائیے, تابناک بنائیے, ہر اعتبار سے اللہ ان بچوں کو کامل اور مکمل بنائیے اللہ, ہر اعتبار سے کامل اور مکمل بنائیے اے اللہ. ہماری نسلوں میں جب تک نسلیں رہیں یا اللہ ان میں دین باقی رکھیے, ایمان باقی رکھیے. یا صلی اللہ علی النبی الکریم محمد وعلی آلہ وصحبہ اجمعین برحمتک یا ارحم الراحمین.